केही वर्ष अघिको कुरा हो, म बसमा यात्रा गरिरहेको थिएँ। समूहमा यात्रा गरिरहेको केही दिदीबहिनीले मलाई कुरो हेरिरहनु भएको थियो। मैले दुईवटा कुरा सोचेँ, कि त म एकदम ह्यान्डसम छु, कि त मेरो अनुहारमा केही लागेको छ। उनीहरूको हेराइले गर्दा मैले एकदमै असहज महसुस गर्न थालेँ। एकछिनपछि एकजना बहिनी मका आइन् र तपाईँ नबिन्दाई होइन भनेर सोधिन्। सो मैले बुझिहालेँ कि उनीहरूले मलाई किन हेरिरहेको रहेछन् भनेर, कि उनीहरूले मलाई नबिन्दाई सोचेका रहेछन्। कसचोटि हामी पनि यसरी झुकिने गर्छौँ होइन र, हामी कोही मानिसलाई भेट्छौँ र उसलाई अर्को व्यक्ति भन् छानिरहेको छौँ, र कसचोटि हामी कसैलाई भेटेर एकदमै धेरै प्रशंसा गरी पठाउँछौँ, तर अन्त त जसको हामी प्रशंसा गरेको छौँ ऊ व्यक्ति अर्कै परि पठाउँछौँ। सो हामी झुकिने गर्छौँ प्राय, तर नझुकिनलाई हामी के गर्न सक्छौँ? नझुकिनलाई हामीले एउटा नियम अप्नाउनु पर्ने हुन्छ, त्यो भनेको त्यत्तिकै मानिलिने नगर्नुहोस्, अथवा त्यत्तिकै नमानिलिनुहोस्, बरु सोध्नुहोस्। डोन्ट एज्युम बट आस्क। सो मलाई लाग्छ यसो को हुनुहुन्छ भन्ने सन्दर्भमा पनि यो कुरा लागू हुन्छ। यसो को हुनुहुन्छ भने त्यसै मानिलिने नगर्नुहोस्, तर सोध्नुहोस्। यदि तपाईँलाई मैले यसो को हुनु छ भने सोध्यो भने तपाईँको जवाब के हुनेछ, अथवा यदि हामी यसो को हुनु छ भनेर जान्न चाहन्छौँ भने हामी कसलाई सोध्न सक्छौँ, हामी कहाँ जान सक्छौँ? यसो को हुनुहुन्छ? आजको वचन खण्डमा यस प्रश्नको हामी सही उत्तर भेटाउन सक्छौँ। कृपया कलसी एक अध्यायलाई पठाउनुहोस्। कलसी एक अध्यायको 15-20। कलसी सानो बाइबलको पृष्ठ सङ्ख्या 1608 छ, 1608 1608 छ। यो नयाँ करारमा पर्दछ। तपाईँले यसलाई पावलले लेखेको पत्रहरू मध्येमा भेटाउनुहुनेछ। जस्तो तपाईँले थेस्लोनिकीको अगाडि हेर्नुभयो भने तपाईँले यसलाई पाउनुहुन्छ, वा तपाईँले फिलिपीको पत्र पछाडितर्फ यसलाई पछाडितिर भेटाउनुहुन्छ। सो तपाईँले कलसी एकलाई भेटाइसक्नु भएको छ भने म पढ्नेछु। कलसी एक अध्यायको 15-20। कलसी एक अध्यायको 15-20। उहाँ अदृश्य परमेश्वरको प्रतिरूप सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्। उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्। उहाँ शरीर अर्थात् मण्डलीका शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ, मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च हुन्। किनकि उहाँको आफ्नो सारा पूर्णता ख्रिस्टमा बास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो, र परमेश्वरले उहाँका क्रुसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस् उहाँद्वारा नै सबै कुरालाई सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। सो यस खण्डमा हामी ख्रिस्टको सर्वश्रेष्ठतालाई अथवा ख्रिस्टको सर्वोच्चतालाई देख्छौँ। तपाईँले आज चर्चको बुलेटिनमा पनि तपाईँ विचार गर्नुभयो होला कि वचनको शीर्षक त्यहाँ ख्रिस्टको सर्वश्रेष्ठता दिएको छ, ख्रिस्टको सर्वोच्चता पनि भनेर भन्न सक्छौँ। सो सर्वोच्च शब्दलाई अङ्ग्रेजीमा प्रिएमिनेन्स भनिन्छ। प्रिएमिनेन्स शब्द ग्रिक भाषाको प्रोटियो शब्दबाट अनुवाद गरिएको, जसको अर्थ हुन्छ पहिलो हुनु, प्रथम श्रेणी वा सर्वोच्च सम्मान प्राप्त गर्नु वा अग्रता हासिल गर्नु। सो यसको अर्थ ख्रिस्ट सबै कुरामा उहाँ सर्वोच्च हुनुहुन्छ, ख्रिस्ट सबै थोकभन्दा श्रेष्ठ हुनुहुन्छ, उहाँ सबै कुराभन्दा पहिले हुनुहुन्छ, उहाँ सबै कुराभन्दा अगाडि हुनुहुन्छ, उहाँ दर्जामा पहिलो स्थानमा आउनुहुन्छ, उहाँ ऱ्याङ्कमा पहिलो स्थानमा आउनुहुन्छ। सो यो खण्ड विशेष गरी हामी चारवटा क्षेत्रमा ख्रिस्ट सर्वोच्च हुनुभएको देख्दछौँ। चारवटा क्षेत्रमा, पहिलो अनन्ततामा ख्रिस्ट सर्वोच्च हुनुहुन्छ, दोस्रो सारा सृष्टिमा उहाँ सर्वोच्च हुनुहुन्छ, र तेस्रो चर्चमा उहाँ सर्वोच्च हुनुहुन्छ, र अन्तिम मुक्तिमा उहाँ सर्वोच्च हुनुहुन्छ। सो ख्रिस्टको सर्वोच्चता हामी यहाँ चारवटा क्षेत्रमा देख्दछौँ। अनन्ततामा वचनको पहिलो बुँदा, सारा सृष्टिमा वचनको दोस्रो बुँदा, नम्बर 3 चर्चमा वचनको तेस्रो बुदा र चार मुक्तिमा. सो इट्स क्रिस्ट अनन्ततामा सारा सृष्टिमा चर्चमा र हाम्रो मुक्तिमा सर्वश्रेष्ठ सर्वोच्च हुनुहुन्छ अथवा पहिलो हुनुहुन्छ अघिल्लो स्थानमा हुनुहुन्छ पहिलो दर्जामा हुनुहुन्छ अगाडि हुनुहुन्छ श्रेष्ठ हुनुहुन्छ. सो सबभन्दा पहिले अनन्ततामा ख्रिस्ट सर्वोच्च हुनुहुन्छ. पद 15 के भन्छ एकपल्ट तपाईँले आफ्नो बाइबल हेर्नुहोस् न. उहाँ अदृश्य परमेश्वरको प्रतिरूप सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ. सो यो वाक्यांश पढ्ने बित्तिकै हामीलाई उत्पत्ति एक अध्याय याद आउन सक्छ. उत्पत्ति एक अध्यायको विशेष 26-27 पदमा यसरी भनिएको छ. अनि परमेश्वरले भन्नुभयो मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ. तिनीहरूले समुद्रका माछाहरू आकाशका पन्छीहरू पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरौँ. यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो. परमेश्वरकै प्रतिरूपमा उहाँले तिनीलाई सृष्टि गर्नुभयो. नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो. सो प्रतिरूप शब्द ग्रिक मूल आइकोन हुँदै अङ्ग्रेजीको आइकोन आइसिओएन आइकोनबाट आएको शब्द हो जसको अर्थ प्रतिमा आकृति वा चित्र भन्ने हुन्छ. सो प्रतिमाले कुनै कुराको प्रतिनिधित्व र प्रकटीकरण गर्ने काम गर्छ. सो उत्पत्ति एक अध्यायको 26-27 पद अनुसार आदम र बा परमेश्वरको प्रतिरूपमा सृष्टि गरिएका थिए. परमेश्वरको स्वरूपमा बनिएका थिए. परमेश्वरको आइकोनमा उनीहरू बनिएका थिए. सो आदम र बा परमेश्वरको प्रतिनिधित्व गर्नलाई सृष्टि गरिएका थिए. परमेश्वरको स्वरूप धारक रूपमा आदम र बाले र मानिसले केही हदसम्म परमेश्वरको प्रतिनिधित्व गर्न सक्छन्. उदाहरणको लागि आदम र बाले उत्पत्ति एक अध्यायको 27 पद उता हेर्ने हो भने सृष्टिलाई आफ्नो बसमा पारेर परमेश्वरको प्रतिनिधित्व गर्न सक्थ्यो. सृष्टिमाथि शासन गरेर, किनकि परमेश्वर शासन गर्नुहुने शासक राजा हुनुहुन्छ. तर आदम र बाले परमेश्वरको गुणलाई प्रकट गर्न असम्भव थियो. आदम र बा परमेश्वर झैँ सर्वशक्तिमान सर्वज्ञानी र सर्वव्यापी थिएनन्. त्यो बाहेक पापले गर्दा मानिसमा भएको परमेश्वरको स्वरूप बिग्रिएको छ. आदम र बा सही सबै मानिसले परमेश्वरलाई ठिक ढङ्गले पूर्ण रूपमा सिद्ध रूपमा परमेश्वरलाई प्रतिबिम्बित गर्न अथवा परमेश्वरको प्रतिबिम्ब हुन सक्दैनन्. तर बाइबलले भन्दछ कि ख्रिस्ट अदृश्य परमेश्वरको प्रतिरूप हुनुहुन्छ. ख्रिस्ट परमेश्वरको आइकोन हुनुहुन्छ. ख्रिस्ट परमेश्वरको सिद्ध पूर्ण र अन्तिम प्रतिरूप हुनुहुन्छ. यस वाक्यांशलाई हामीले गलत बुझ्नु हुँदैन. ख्रिस्ट परमेश्वरको प्रतिरूप बन्नुभएको कुरा गरिरहेको छैन यहाँ, तर ख्रिस्ट परमेश्वरको प्रतिरूप हुने कुरालाई यहाँ जोड दिइरहेको छ. ख्रिस्ट अनन्त विगतदेखि नै परमेश्वरको प्रतिरूप हुनुहुन्छ. अनन्त विगतदेखि नै ख्रिस्ट अनन्त विगतदेखि नै परमेश्वरको प्रतिकत्व गर्दै आउनुभएको छ. परमेश्वरको प्रतिनिधित्व गर्दै आउनुभएको छ. जसरी घामको उज्यालोले घामको प्रतिनिधित्व गर्दछ, त्यसरी नै ख्रिस्टले परमेश्वरको सिद्ध र पूर्ण प्रतिनिधित्व गर्नुहुन्छ. सो येशु ख्रिस्टको प्रतिनिधित्व र प्रकटीकरणमा कुनै खोट छैन. येशु ख्रिस्टले परमेश्वरको बारेमा जे देखाउनुहुन्छ, जे प्रकट गर्नुहुन्छ, त्यो जहिले पनि सिद्ध छ, पूर्ण छ. त्यहाँ कुनै खोट छैन. यसको अर्थ हामी ख्रिस्टको अनुहारमा, ख्रिस्टको मुहारमा परमेश्वरलाई देख्छौँ. ख्रिस्ट नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ. हिब्रू 1:3 पद अनुसार सो येशु ख्रिस्टमा अदृश्य परमेश्वर दृश्य बन्नुभएको छ. नदेखिने परमेश्वर देखिने बन्नुभएको छ ख्रिस्टमा. युहना 1:18 पदले भन्दछ परमेश्वरलाई कसैले कहिले देखेको छैन. हामी कसैले कहिले देखेको छैनौँ. तर पिताको साथमा हुनुहुने एकजना एकमात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ, अर्थात् येशु ख्रिस्टले. सो जसले पुत्रलाई देखेको छ अथवा येशु ख्रिस्टलाई देखेको छ, शारीरिक रूपमा होस् आत्मिक रूपमा, त्यसले पितालाई देखेको छ, अर्थात् त्यसले परमेश्वरलाई देखेको छ. यदि तपाईँले येशु ख्रिस्टलाई देख्नुभएको छ भने तपाईँले परमेश्वरलाई देख्नुभएको छ, किनकि येशु ख्रिस्ट परमेश्वरको प्रतिरूप हुनुहुन्छ. परमेश्वरको इमेज, मिरोर, पोर्ट्रेट, आइकोन, उहाँको स्वरूप प्रतिरूप हुनुहुन्छ. तर एउटा अचम्मको कुरा के छ भने परमेश्वरको स्वरूपमा भएर पनि अथवा परमेश्वर भएर पनि येशु ख्रिस्टले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन. तर आफूलाई रित्याइकन कमाराको रूप धारण गरेर तथा मनुष्य भएर उहाँ जन्मनुभयो. स्वरूपमा मानिस जस्तै भएर आफैलाई उहाँले ओच्याउनु भयो र मृत्यु समय अर्थात् क्रुसको मृत्यु समय ख्रिस्ट आज्ञाकारी बन्नुभयो। र अझ उदेको कुरा त के छ भने प्रियहरू, कि तपाईँ र म परमेश्वरको प्रतिरूप यस येशु ख्रिस्टलाई चिन्छौँ। अरू मानिसहरूको लागि येशु केवल एक साधारण मानिस होलान्, अगमवक्ताहरूमध्येका एक होलान्, त्यसले केही फरक पार्दैन। त तपाईँ र मेरो लागि येशु मानिस बन्नुहुने परमेश्वर हुनुहुन्छ। सो प्रियहरू, के यो सत्यताले तपाईँलाई र मलाई सुसमाचार प्रचारको लागि आँट दिँदैन र? हाम्रो सुसमाचार प्रचारको लागि कन्फिडेन्स कहाँबाट आउँछ? यही सत्यताबाट आउँदैन कि येशु ख्रिस्ट परमेश्वरको वास्तविक प्रतिरूप हुनुहुन्छ, उहाँले परमेश्वरलाई प्रकट गर्नुभएको छ। हामीले जसलाई चिनेको छौँ, जसलाई हामीले देखेका छौँ, हामीले साँचो परमेश्वरलाई देखेका छौँ। उहाँ साँचो परमेश्वर हुनुहुन्छ, उहाँ परमेश्वरको वास्तविक प्रतिरूप हुनुहुन्छ। हामी येशु ख्रिस्टको अनुहारमा, मुहारमा परमेश्वरलाई देख्छौँ। यदि तपाईँ परमेश्वरलाई देख्न चाहनुहुन्छ भने लुक एट जिजस, येशुलाई हेर्नुहोस्। येशुमा हामी परमेश्वरलाई पाउँछौँ, उहाँ अदृश्य परमेश्वरको प्रतिरूप हुनुहुन्छ। र साथै पावल भन्छन् उहाँ सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, सारा सृष्टिका ज्येष्ठ। सो सुरुमा यो वाक्यांश पढ्ने बित्तिकै सृष्टिको क्रममा ख्रिस्ट सबैभन्दा पहिले सृष्टि हुनुभएको जस्तो लाग्न सक्छ, तर यो वाक्यांशले त्यो अर्थ दिँदैन। आज झुटो शिक्षकहरूले येशूलाई एक सृजित प्राणीमै सीमित राख्ने जमर्को गरेका छन्। चौथौ शताब्दीका एरियनवाददेखि लिएर एक्काइसौँ शताब्दीका यहोवाका साक्षीहरूले येशू ख्रिस्टको परमेश्वरत्वलाई, ईश्वरत्वलाई इन्कार गरेका छन्। कलसीका चर्चले पनि त्यही प्रकारको झुटो शिक्षकहरूको सामना गर्नु परेको थियो, जसले येशू ख्रिस्टलाई केवल एक मानिसमै, सृजित प्राणीमै, स्वर्गदूतहरूमध्येका एकको रूपमा सीमित राखेका थिए। सो येशू ख्रिस्टलाई गिराउने, उहाँको सर्वोच्चतालाई खसाल्ने जमर्को 2000 वर्ष अगाडि पनि हुने गर्दथ्यो र आजको दिनमा पनि हुने गर्दछ। येशूलाई गौतम बुद्ध मान्नेहरूले अथवा गौतम बुद्धसँग दाँच्नेहरूले येशू गौतम बुद्धभन्दा लगभग 500 वर्ष कान्छो भएको दावी गर्छ, होइन त? जब जब तपाईँ सुसमाचार सुनाउनुहुन्छ प्रायः मानिस के भन्छ कि गौतम बुद्ध त येशू ख्रिस्टभन्दा जेठो हो नि, येशू ख्रिस्ट त गौतम बुद्धभन्दा 500 वर्ष कान्छ। तर परमेश्वरको वचनले के भन्छ, हाम्रो अगाडि भएको वचनले के भन्छ कि ख्रिस्ट सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, सबैभन्दा पाको हुनुहुन्छ, सबैभन्दा जेठो हुनुहुन्छ। येशू ख्रिस्ट केवल गौतम बुद्धभन्दा मात्र जेठो हुनुहुन्न, उहाँ सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ। जन्मद्वारा होइन तर अस्तित्वद्वारा, हि इज अलवेज बिन देयर, उहाँ अस्तित्वमा हुनुहुन्छ सधैँ। उहाँ अस्तित्वमा नहुनुभएको त्यहाँ कुनै समय नै थिएन, अनन्तदेखि नै येशूको अस्तित्व थियो। सबैभन्दा पहिले, संसार सुरुभन्दा सुरु हुनुभन्दा पहिलेदेखि नै महासागर नहुँदै उहाँको अस्तित्व थियो, पानीले भरिएका खोला नालाहरू हुनुभन्दा अघि नै उहाँको अस्तित्व थियो, पर्वतहरू आफ्नो स्थानमा स्थापित हुनुभन्दा अघि नै, पहाडहरू भन्दा अघि नै उहाँ अस्तित्वमा हुनुहुन्थ्यो। उहाँभन्दा अघि कोही थिएन, उहाँभन्दा जेठो कोही छैन, उहाँभन्दा ज्येष्ठ कोही छैन। ख्रिस्ट परमेश्वरको वचनले भविष्यवाणी गरेको आउनेवाला मसिया हुनुहुन्छ, जो सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ। भजनसङ्ग्रह 89:27 पदले भन्दछ, म त्यसलाई मेरो जेठो पनि तुल्याउनेछु, पृथ्वीका राजाहरूमा सबैभन्दा उच्च। येशू ख्रिस्ट सबैभन्दा ज्येष्ठ हुनुहुन्छ। जब सुरुमा, जब कि त्यहाँ कुनै सुरु नै थिएन, येशू ख्रिस्ट त्यहाँ हुनुहुन्थ्यो। संसार बनिनुभन्दा पहिलेबाट, संसारको जग बसालिनुभन्दा पहिलेदेखि नै येशू ख्रिस्ट अस्तित्वमा हुनुहुन्थ्यो। सो अनन्ततामा येशू ख्रिस्ट सर्वोच्च हुनुहुन्छ, उहाँ परमेश्वरको वास्तविक प्रतिरूप हुनुहुन्छ र उहाँ सारा सृष्टिको ज्येष्ठ हुनुहुन्छ, सारा सृष्टिभन्दा उहाँ अगाडि हुनुहुन्छ। र दोस्रो, ख्रिस्ट सृष्टिमा सर्वोच्च हुनुहुन्छ, अनन्ततामा उहाँ सृष्टिमा पनि सर्वोच्च हुनुहुन्छ। 16 पदलाई हेर्नुहोस् न आफ्नो बाइबलमा, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए, स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्। व्याकरणीय दृष्टिकोणबाट हेर्दा पावलले यहाँ तिनवटा विभक्ति अथवा उपसर्गको प्रयोग गरेका छन्। अङ्ग्रेजीमा इन, थ्रु एन्ड टु भनिन्छ, नेपालीमा मा, द्वारा र निम्ति। सो उहाँमा, ख्रिस्टमा र त्यसपछि के, उहाँद्वारै, ख्रिस्टद्वारै र उहाँकै निम्ति। सो यसु ख्रिस्टमा, यसु ख्रिस्टद्वारा, यसु ख्रिस्टकै निम्ति सबै थोक सृष्टि भएका छन्। सृष्टिमा यसु ख्रिस्ट सर्वोच्च हुनुहुन्छ, अर्थात् यसु ख्रिस्ट सबै थोकको सृष्टिकर्ता हुनुहुन्छ। हि इज नट क्रिएटेड बिइङ बट हि इज द क्रिएटर। उहाँ सृष्टि होइन तर सृष्टिकर्ता हुनुहुन्छ। उहाँमा नै सबै थोक सृष्टि भएका थिए। जसरी भवन निर्माण गर्ने क्रममा कारिगरले सुरुमा बसालेको जगलाई वा कुनै ढुङ्गालाई आधार बनाएर पिलरहरू र पर्खालहरू उठाउँछ, त्यसरी नै सबै थोक सृष्टि गर्ने क्रममा परमेश्वरले ख्रिस्टलाई आधार बनाउनु भएको छ। ख्रिस्ट सृष्टिको कुनै ढुङ्गो हुनुहुन्छ। उहाँ बिना सृष्टि सम्भव हुने थिएन। उहाँमा नै सबै थोक सृष्टि भएका थिए। सृष्टिको सन्दर्भको बिन्दु, रेफरेन्स पोइन्ट ख्रिस्ट आफै हुनुहुन्थ्यो। सारा सृष्टि विस्फोटमा सृजिएका थिएनन्। यो संसार दुर्घटनाको प्रतिफल होइन, सबै थोक ख्रिस्टमा सृष्टि भएका थिए र सबै थोक उहाँद्वारै सृष्टि भएका थिए। यसको अर्थ सारा सृष्टि ख्रिस्टको शक्ति र क्षमताद्वारा सृष्टि गरिएका थिए। उहाँ सृष्टिको प्रभावकारी त्यो एजेन्ट हुनुहुन्छ। उहाँले पूर्व अस्तित्वमा भएको कुनै सामग्री प्रयोग गरेर सबै थोक सृष्टि गर्नुभएको होइन, र प्रयोग गर्नलाई सृष्टि पूर्व अस्तित्वमा कुनै सामान पनि थिएन, कुनै सामग्री पनि थिएन। ख्रिस्टले वचनद्वारा सबै थोक शून्यताबाट सृष्टि गर्नुभयो। सबै थोक उहाँद्वारा बनिए र बनिएको कुनै पनि थोक उहाँ बिना बनिएनन्। तपाईँ र मैले देख्न सक्ने र देख्न नसक्ने सानो भुसुनादेखि लिएर विशाल पहाडहरूसम्म ख्रिस्टको शक्तिद्वारा सृजिएका हुन्। पृथ्वीमा देखिने भएका दृश्य थोकहरू होस् वा स्वर्गमा भएका अदृश्य थोकहरू होस्, चाहे प्रधानताहरू, चाहे सिंहासनहरू, सबै थोक ख्रिस्टले बनाउनु भएको, स्वर्गदूतहरू होस् वा शक्तिहरू होस्, सबै यसु ख्रिस्टले बनाउनु भएको। सबै थोक यसु ख्रिस्ट आफ्नो शक्तिद्वारा सृष्टि गर्नुभएको। कलसेको झुटो शिक्षाहरूले के भनिरहेका थिए कि यसु ख्रिस्ट सृष्टि गरेका प्राणीहरूमा देखेको, तर बाइबलले के भन्दैछ, होइन होइन, यसु ख्रिस्ट सृष्टिकर्ता हुनुहुन्छ, उहाँले सबै थोक बनाउनु भयो, उहाँद्वारा सबै कुरा बनिएका हुन्। आज मानिसले के भन्छन्, यसु ख्रिस्ट केवल एक ख्रिस्टियनले बनाएको ईश्वर हुन्, ख्रिस्टियनहरूको आविष्कार हो यसु। साधारण मानिस जो आजभन्दा 2000 वर्ष अगाडि यरुसलेम भन्ने ठाउँमा, बेथलेहम होइन, दाउदको सहरमा बेथलेहम एउटा सहरबाट, गाउँबाट जन्मेर आएका थिए, मान्छेले यसुलाई के गर्यो, भगवान् बनाइदियो, ठुलो बनाइदियो। तर बाइबलले के भन्छ, यसु सृष्टिकर्ता हुनुहुन्छ, उहाँ अनन्तदेखि हुनुहुन्थ्यो, उहाँ सृष्टिमा अगाडिदेखि नै हुनुहुन्छ र उहाँले सबै थोक बनाउनु भयो। तपाईँले देख्नुहुँदैछ पावलले हामीलाई यसु ख्रिस्टलाई अनन्त विगतदेखि भविष्यसम्म वास्तवमा हेर्नलाई सहायता गर्दैछन्। भविष्यसम्म उहाँ अनन्त विगतमा हुनुहुन्थ्यो, उहाँ सृष्टिमा हुनुहुन्थ्यो, सृष्टिकर्ता हुनुहुन्छ र उहाँ भविष्यमा फर्किआउनुहुनेछ। उहाँकै निम्ति सबै थोक सृजिएका हुन्। उहाँमा, ख्रिस्टमा, उहाँद्वारा, ख्रिस्टद्वारा र उहाँकै निम्ति, ख्रिस्टकै निम्ति सबै कुरा सृजिएको हुन्। ख्रिस्ट नै सारा सृष्टिको लक्ष्य हुनुहुन्छ। यदि तपाईँलाई यो सारा संसार के को निम्ति अस्तित्वमा छ भन्ने लाग्छ भने बाइबलले तपाईँहरूलाई बताइदिएको छ कि यो सारा संसार ख्रिस्टको निम्ति अस्तित्वमा छ। तपाईँ र म के को लागि अस्तित्वमा छौँ, हाम्रो जीवनको उद्देश्य के हो, हाम्रो जीवनको अर्थ के हो, हामी ख्रिस्टमा पाउँछौँ यो सबैको एन्सर, सबैको उत्तर, कि ख्रिस्ट नै सारा सृष्टिको लक्ष्य हुनुहुन्छ, सबै थोक उहाँको महिमाको खातिर अस्तित्वमा छ र एक दिन सारा सृष्टिमा उहाँ महिमित हुनुहुनेछ। प्रिय तपाईँ र म पनि ख्रिस्टको खातिर सृजिएका हुन्। हाम्रो जीवनको उद्देश्य ख्रिस्टको महिमा हो। यस ब्रह्माण्डको केन्द्रमा हामी छैनौँ, सबै कुराले हाम्रो वरिपरि परिक्रमा गरिरहनु गरिरहेको छैन, तर ब्राह्मण केन्द्रमा ख्रिस्ट हुनुहुन्छ र सबै थोकले ख्रिस्टको वरिपरि परिक्रमा गरिरहेछ. हि इज द पोइन्ट, हि इज द पोइन्ट, हि इज द गोल अफ अल क्रिएसन. येशु ख्रिस्ट सबै सृष्टिको लक्ष्य, गन्तव्य, उद्देश्य हुनुहुन्छ. सुप्रियर, यसको अर्थ हाम्रो जीवन हाम्रो बारेमा होइन, हाम्रो विवाह हाम्रो व्यक्तिगत खुसीको बारेमा होइन, यसको अर्थ हाम्रो काम आत्मसन्तुष्टिको बारेमा होइन, यो पैसाको लागि होइन, यो त सब ख्रिस्टको महिमाको बारेमा हो. जसरी आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ र तारामण्डलले उहाँका हातको सिपको घोषणा गर्छ, जसरी सारा सृष्टिले सृष्टिकर्तातिर इसारा गरिरहेको हुन्छ, त्यसरी नै हाम्रो जीवनले, हाम्रो विवाहले, हाम्रो कामले ख्रिस्टतर्फ इसारा गरिरहनुपर्ने हुन्छ, गरिरहेको हुनुपर्ने हुन्छ. कि इट्स अल अबाउट हिम, यो उहाँको बारेमा. यसो कोही सृष्टिकर्ता मात्र हुनुहुन्न, तर सबै सृष्टिको उहाँ पालनकर्ता, पालनहार पनि हुनुहुन्छ. सत्रपदलाई हेर्नुहोस् न, उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्. सो सबै थोकको सृष्टिकर्ताको हैसियतले ख्रिस्ट सबै कुराभन्दा अगाडि हुनुहुन्छ, सबै कुराभन्दा अगाडि हुनुहुन्छ. वास्तवमा उहाँ नभएको त्यहाँ कुनै समय थिएन. उहाँ अल्फा र ओमेगा, पछिल्लो र अघिल्लो र पछिल्लो, आदि र अन्त्य हुनुहुन्छ. र उहाँ सृष्टिकर्ताको रूपमा सबै थोकलाई आफ्नो शक्तिको वचनले सम्हाल्नु पनि हुन्छ. हिब्रू एक अध्याय अनुसार सृष्टिकर्ताले प्रिय सृष्टिलाई बिर्सिनु भएको छैन. तपाईँको जीवनमा कष्ट हुनु, तपाईँको जीवनमा सङ्घर्ष हुनु, तपाईँको जीवनमा रोग लाग्नु, अभाव हुनु, समस्या हुनु, दुर्घटना हुनु, सृष्टिकर्ताले भुल्नुभएको कारण भएको होइन. सृष्टिकर्ता नियन्त्रणमा हुनुहुन्छ. सृष्टिकर्ता दिनहुँ ब्रह्माण्डमा, ब्रह्माण्डलाई सन्तुलन राख्ने काममा उहाँ लागिपर्नु भएको छ. सारा ब्रह्माण्डको चालकको सिटमा, ड्राइभरको सिटमा, सारा ब्रह्माण्डलाई हाँक्ने त्यो सिटमा ख्रिस्ट विराजमान हुनुहुन्छ. ख्रिस्टले संसार चलाउनुहुन्छ, ख्रिस्टले नै संसारलाई हाँक्नुहुन्छ. क्राइस्ट रन्स दिस वर्ल्ड, उहाँले सबै कुरामा शासन गर्नुहुन्छ. उहाँले चाहनु भएसम्म यो संसार जारी रहनेछ, चलिरहनेछ. सुप्रियहरू, के तपाईँ वर्तमान र भविष्यको लागि ख्रिस्टमा भरोसा गर्नुहुन्छ? तपाईँको भरोसा केमा छ? तपाईँको कन्फिडेन्स केमा छ? कि तपाईँलाई थाहा छ कि जसले तपाईँलाई बनाउनु भयो उहाँले नै तपाईँको वास्ता पनि गर्नुहुन्छ? कि तपाईँलाई थाहा छ उहाँले तपाईँलाई भुल्नु भएको छैन? अनि के यसको प्रमाण ख्रिस्टको क्रुस होइन र परमेश्वरले आफ्नो जातिलाई भुल्नु भएको छैन? ख्रिस्टले आफ्नो चर्चलाई, विश्वासीहरूलाई प्रत्यय गर्नुभएको छ, आई विल नेभर लिभ यु नर फर्सेक यु, म तिमीहरूलाई कहिले त्याग्ने छैन, कहिले छोड्ने छैन. येशू ख्रिस्टले संसारबाट बिदा लिनुभन्दा पहिले, स्वर्गमा फर्किजान पहिले, आफ्नो चेलालाई भेला भएर उहाँले भन्नुभयो कि पृथ्वीको अन्त्यसम्म म तिमीहरूको साथमा छु. सो आम रूपमा परमेश्वरले सृष्टिकर्ताको रूपमा यो सारा संसारलाई उहाँले सम्हाल्नुहुन्छ, तर विशेष रूपमा उहाँले आफ्नो जनहरूको वास्ता गर्नुहुन्छ. विशेष उहाँले आफ्नो जनहरूको ख्याल गर्नुहुन्छ. कि तपाईँलाई त्यो कुरा थाहा छ? तपाईँ अहिले जुन परिस्थितिमा हुनुहुन्छ, जुन स्थिति भएर, जुन समस्या, रोग, अभाव भएर तपाईँ गइरहनु भएको छ, त्यो अवस्थामा पनि ख्रिस्टले तपाईँको वास्ता गर्नुहुन्छ. सो बेटर वी ट्रस्ट हिम, हामीले ख्रिस्टमा भरोसा गर्नुपर्ने हुन्छ. ख्रिस्ट सृष्टिमा सर्वोच्च हुनुहुन्छ, उहाँले सबै थोक बनाउनु भयो र उहाँले नै सबै थोकलाई सम्हाल्नुहुन्छ, सबै थोकलाई उहाँले कायम राख्नुहुन्छ, सबै थोकको पालनहार उहाँ नै हुनुहुन्छ. तेस्रो, ख्रिस्ट चर्चमा पनि सर्वोच्च हुनुहुन्छ. पद 18 हेर्नुहोस् न, उहाँ शरीर अर्थात् मण्डलीका शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ, मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च हुन्. सो विशेष यहाँनिर तिनवटा अर्थमा ख्रिस्ट हाम्रो मुक्तिमा सर्वोच्च हुनुहुन्छ. तिनवटा अर्थमा, पहिलो, ख्रिस्ट चर्चको शिर हुनुहुन्छ. तिनवटा अर्थमा ख्रिस्ट हाम्रो चर्चमा, सरी, मुक्तिमा होइन, चर्चमा सर्वोच्च हुनुहुन्छ. ओके, चर्चमा सर्वोच्च हुनुहुन्छ तिनवटा अर्थमा. पहिलो, ख्रिस्ट चर्चको शिर हुनुहुन्छ. सो बाइबलले चर्चलाई वर्णन गर्न एकभन्दा बढी नै शब्दहरू चलाएको छ. जस्तै बगाल, घरना, दुलई, दाखवारी र परिवार परमेश्वरको राज्य भने। र पावलले यहाँ शरीर भन्ने शब्द चलाएको छ, त शरीर भन्ने शब्दलाई इङ्गित गरेको छ। चर्च ख्रिस्टको शरीर हो र उहाँ चर्चको शिर हुनुहुन्छ। जसरी शिर बिनाको शरीर मृत हुन्छ, त्यसरी नै ख्रिस्ट बिनाको चर्च मृत हुन्छ। ख्रिस्ट बिना चर्चको अस्तित्व कल्पना गर्नु असम्भव छ। जसरी शरीर र शिर अविभाज्य छन्, चर्च र ख्रिस्ट अविभाज्य छन्। चर्च ख्रिस्टको, ख्रिस्टले चर्चलाई आफ्नो रगतले किन्नु भएको छ। चर्च नयाँ सृष्टि हो, चर्च नयाँ जाति हो र ख्रिस्ट यसको नयाँ शिर हुनुहुन्छ, नयाँ हेड हुनुहुन्छ। चर्चको शिर पोप होइन, परिषद होइन, पास्टर होइन, सरकार होइन, तर ख्रिस्ट हुनुहुन्छ। येशूले नै चर्चलाई जीवित राख्नुहुन्छ। ख्रिस्टले नै चर्चमाथि शासन गर्नुहुन्छ। चर्चले आफ्नो वृद्धि र निर्देशन दुवै आफ्नो जीवित प्रभुबाट प्राप्त गर्दछ। र चर्च कस्तो हुनुपर्छ भन्ने कुरा ख्रिस्टले नै निर्णय गर्नुहुन्छ। जुन प्रभुको जनअनुसार शिरको हैसियतले केवल ख्रिस्टसँग मात्र चर्चमाथि शासन गर्ने अधिकार छ। र ख्रिस्टले आफ्नो चर्चमाथि आफ्नो वचनद्वारा, प्रचार गरेको वचनद्वारा शासन गर्नुहुन्छ। यसको अर्थ यो वचन प्रचार भइरहँदाखेरि यतिखेर ख्रिस्टले यस चर्चमाथि शासन गरिराख्नु भएको छ। ख्रिस्ट यो चर्चसँग बोलिराख्नु भएको छ। यदि ख्रिस्ट चर्चको शिर हुनुहुन्छ भने र चर्च उहाँको शरीर हो भने प्रत्येक ख्रिस्टियन ख्रिस्टको शरीरको अङ्गहरू हुन् र यो कुरा चर्चको सदस्यतामा दृश्य बन्दछ। यसको अर्थ चर्च सदस्यताले महत्त्व राख्दछ। यदि तपाईँ चर्चमा नियमित रूपमा आउनुभएको आइराख्नु भएको छ तर अहिलेसम्म सदस्य बन्नुभएको छैन भने तपाईँले चर्चमा सदस्य बन्ने तपाईँले योजना बनाउनुपर्ने हुन्छ। र विशेष गरी आजको सेवापछि हुने चर्च सदस्यता कक्षामा सहभागी हुने तपाईँले योजना पक्कै पनि बनाउनुपर्ने हुन्छ। सुप्रियर चर्चमा उपस्थित हुनु मात्र काफी छैन, तर जुन चर्चमा हामी नियमित रूपमा उपस्थित हुन्छौँ त्यहाँ आफूलाई समर्पित गर्नु आवश्यक छ। ख्रिस्ट चर्चको शिर हुनुहुन्छ। चर्चले आफ्नो जीवन ख्रिस्टबाट प्राप्त गर्दछ। ख्रिस्टले चर्चमाथि शासन गर्नुहुन्छ। ख्रिस्टले नै चर्चलाई मार्गनिर्देशन गर्नुहुन्छ। दोस्रो, ख्रिस्ट चर्चको जीवन हुनुहुन्छ। उहाँ नै सुरु हुनुहुन्छ। मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च हौँ। ख्रिस्ट सुर हुनुहुन्छ किनकि मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्येष्ठ हुनुहुन्छ। मृतकबाट पुनर्जीवित भएर उहाँले नयाँ सृष्टिको उद्घाटन गर्नुभएको छ। यसकारण कोही ख्रिस्टमा छ भने बाइबलले भन्दछ त्यो नयाँ सृष्टि हो, पुरानो बित्ति गएको छ, हेर नयाँ आएको छ। सो चर्च नयाँ सृष्टि हो। चर्च जीवितहरूको समुदाय हो, यो मृतकहरूको समुदाय होइन, चर्च जीवितहरूको समुदाय हो। आत्मिक रूपमा पुनरुत्थान भइसकेका मानिसहरूको समुदाय हो, जसको शारीरिक रूपमा पनि पुनरुत्थान हुनेछ। चर्च जीवित छ किनकि ख्रिस्ट जीवित हुनुहुन्छ। सो पुनरुत्थानको सन्दर्भमा ख्रिस्ट सुरु हुनुहुन्छ, ख्रिस्ट मृतकहरूबाट जीवित हुनुभएको छ। सुति जानेहरूमा उहाँ चाहिँ प्रथम फल हुनुहुन्छ। यसको अर्थ एक दिन हाम्रो पनि पुनरुत्थान हुनेछ। हाम्रो आत्मिक पुनरुत्थान भइसकेको छ र एक दिन हाम्रो शारीरिक पुनरुत्थान पनि अवश्य हुनेछ। सुप्रियहरू, हामी हाम्रो पाप र अपराधहरूमा मरेका थियौँ, तर हामी पापमा मरेका भए तापनि परमेश्वरले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभएको छ अनि उहाँले हामीलाई स्वर्गीय स्थानहरूमा ख्रिस्टसँग बसाल्नु भएको छ। यसको अर्थ यतिखेर हामी ख्रिस्टसँग स्वर्गीय स्थानमा, आत्मिक रूपमा स्वर्गीय स्थानमा छौँ, र जहाँ हामी अहिले आत्मिक रूपमा छौँ एक दिन त्यहाँ हामी शारीरिक रूपमा पनि हुनेछौँ। किन? किनकि ख्रिस्ट मरेकाहरूबाट जीवित भइरहनुभएको छ। उहाँ पुनरुत्थानको पहिलो फल हुनुहुन्छ। उहाँको पुनरुत्थानमा हामी सहभागी हुने मानिसहरू, हामी उहाँको पुनरुत्थानमा एक दिन सहभागी हुनेछौँ। प्रिय चर्च, ख्रिस्ट सबै कुराको रचयिता र पुनर्स्थापनाकर्ता हुनुहुन्छ। ख्रिस्ट जीवनदाता हुनुहुन्छ। उहाँलाई छाडेर हामीले कसैले पनि हाम्रो चर्चको जीवनको निम्ति नहेरौँ। ख्रिस्टको पुनरुत्थानले प्रत्येक कुरामाथि ख्रिस्टको सर्वोच्चता प्रमाणित गर्दछ। ख्रिस्ट अनन्तमा सर्वोच्च हुनुहुन्छ, ख्रिस्ट सृष्टिमा सर्वोच्च हुनुहुन्छ, ख्रिस्ट चर्चमा सर्वोच्च हुनुहुन्छ, र अन्तिम ख्रिस्ट हाम्रो मुक्तिमा पनि सर्वोच्च हुनुहुन्छ। हामीलाई बचाउने उद्देश्यले परमेश्वर ख्रिस्टमा प्रकट हुनुभएको छ एकपटक र सधैँको लागि। ख्रिस्टमा परमेश्वर हामीसँग हुनुहुन्छ र ख्रिस्टमा परमेश्वर हाम्रो खातिर हुनुहुन्छ। ख्रिस्टमा परमेश्वर हामीसँग हुनुहुन्छ, पद 19 हेर्नुहोस् न, किनकि उहाँको आफ्नो सारा पूर्णता ख्रिस्टमा बास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो। सुसमाचार सुनाउँदा धेरै मलाई प्रायः यीशु राम बुद्ध एउटै हुन् भनी जवाब दिन्छन्। उनीहरू भन्छन् ईश्वरको अवतारहरू धेरै छन् तर ईश्वर एउटै हुन्, राम पनि ईश्वरको अवतार हुन् र यीशु पनि ईश्वरकै अवतार हुन्। तपाईँ कसलाई मान्न चाहनुहुन्छ त्यो तपाईँ खुसीको कुरा हो, तर हाम्रो सामु भएको परमेश्वरको वचनले असहमति जनाउँछ। पद 19 भन्दछ कि परमेश्वर ख्रिस्टमा प्रकट हुनुभएको छ, ख्रिस्टमा प्रकट हुनुभएको छ, आफ्नो सारा पूर्णता ख्रिस्टमा बास गरेको परमेश्वर प्रसन्न हुनुभयो। सुप्रियहरू, परमेश्वर विभाजित हुनुहुन्न। परमेश्वरको केही अंश स्वर्गदूतमा, केही अंश अन्य ईश्वरहरूमा, राममा, कृष्णमा र केही अंश येशूमा बास गर्दैन। परमेश्वरको सिङ्गो अंश, सिङ्गो रूप केवल ख्रिस्टमा बास गर्दछ, केवल ख्रिस्टमा। परमेश्वर केवल ख्रिस्टमा प्रकट हुनुभएको छ। तपाईँ सबै धर्मलाई समेटेर एउटा नयाँ धर्म आविष्कार गर्न सक्नुहुन्छ। उदाहरणको लागि तपाईँ सच्चाइ मार्ग तयार गर्न सक्नुहुन्छ जसमा तपाईँ सबै धर्म अटाउन सक्नुहुन्छ, तर बाइबलले बताउने साँचो परमेश्वर केवल ख्रिस्टमा मात्र तपाईँले भेट्नुहुन्छ, केवल ख्रिस्टमा तपाईँले पाउनुहुन्छ। परमेश्वरको सारा पूर्णता ख्रिस्टमा बास गरेकोमा उहाँ प्रसन्न हुनुभयो। यसले यो पदले यो भन्दैन कि उहाँको आंशिकता अथवा 25 अथवा 50% मात्र अथवा केही मात्रा ख्रिस्टमा बास गरेको कुरा गर्दैन यो पदले, तर उहाँको आफ्नो सारा पूर्णता ख्रिस्टमा बास गर्यो। परमेश्वरको एउटा अंश मात्र होइन तर सारा पूर्णता ख्रिस्टमा बास गर्यो। उहाँको धार्मिकता, उहाँको बुद्धि, उहाँको शक्ति र हरेक आशिषको पूर्णता ख्रिस्टमा बास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो। परमेश्वरको सारा ईश्वरीय पूर्णता ख्रिस्टमा बास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो। स्वर्गदूत वा मानिसको सन्दर्भमा बाइबलले यसरी कहिले पनि कुरा गरेको छैन। बाइबलले कहिले पनि परमेश्वरको सारा पूर्णता स्वर्गदूत वा मानिसमा बास गर्यो भनेर भनेको छैन। परमेश्वरको आफ्नो सारा पूर्णता आदममा बास गरेन, परमेश्वरको आफ्नो सारा पूर्णता अब्राहममा बास गरेन, परमेश्वरको आफ्नो सारा पूर्णता दाउदमा बास गरेन, तर बाइबलले भन्दछ परमेश्वरको आफ्नो सारा पूर्णता ख्रिस्टमा बास गर्यो, किनकि ख्रिस्ट मात्र परमेश्वरको लागि सिद्ध बासस्थान हुन्छ, किनकि ख्रिस्ट अनन्तका पुत्र हुनुहुन्छ। वास्तवमा भन्ने भने यो बास भन्ने शब्द पुरानो करारबाट आएको शब्द हो। परमेश्वर पुरानो करारको सिस्टममा हेर्ने भने परमेश्वर मन्दिरमा बास गर्नुहुन्थ्यो, तर अब उहाँ आफ्नो पुत्रमा बास गर्नुहुन्छ। परमेश्वरलाई भेट्न मन्दिर धाउनेहरू अब ख्रिस्टमा आउँछन्, ख्रिस्टमा धाउँछन्। परमेश्वरलाई भेट्नलाई मन्दिर जाउँ भन्नेहरू अब ख्रिस्ट कहाँ जाउँ भन्छन्। युनाइको 14 पदले भन्दछ, अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भए हाम्रा बिचमा बास गर्नुभयो, हामीले उहाँको महिमा देख्यौँ जुन महिमा पिताबाट आउनुभएको माता पुत्रको जस्तो थियो। ख्रिस्टमा परमेश्वर हामीसँग हुनुहुन्छ र ख्रिस्टमा परमेश्वर हाम्रो खातिर हुनुहुन्छ। परमेश्वरले ख्रिस्टद्वारा के गर्नुभयो, पद 20 हेर्नुहोस् न, र परमेश्वरले उहाँका क्रुसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस् उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। उत्पत्ति 3 अध्यायमा पाप नामक घातक रोग यस संसारमा छाडिएको छ, संसारमा प्रवेश गरेको छ। यसले सृष्टिबीच र सृष्टि र सृष्टिकर्ता बीचको सम्बन्ध र एकतालाई भङ्ग गरिदिएको छ। मानिसबीच र मानिस र परमेश्वरबीच शत्रुता छाएको हामी देख्छौँ, र मानिसको नैतिक र आत्मिक अवस्था यति नाजुक थियो कि परमेश्वरले नै केही नगरेसम्म मानिस परमेश्वरसँगको शत्रुतामा सदालाई नष्ट हुने थियो। तर प्रियहरू, बाइबलले के भन्दछ, परमेश्वरले शान्तिको प्रथम कदम चाल्नुभयो। परमेश्वरले शान्तिको मिलापको प्रथम कदम आफैले चाल्नुभयो। परमेश्वरले उहाँका क्रुसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस् उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। सो मिलाप परमेश्वरको काम हो, रिकन्सिलिएसन इज गॉड्स वर्क। यो परमेश्वरको काम हो, यो उहाँद्वारा हुने काम हो, यो उहाँको इनिसिएटिभ हो, यो उहाँले चाल्नुभएको पहिलो कदम हो, र यो काम परमेश्वरले ख्रिस्टको क्रुसको रगतद्वारा पुरा गर्नुभएको छ। सो प्रियहरू, ख्रिस्टमा परमेश्वर हाम्रो खातिर हुनुहुन्छ, क्रिस्टले बगाउनु भएको क्रुसमा बगाउनु भएको प्रायश्चितको रगतद्वारा पाप पराजय भएको छ, व्यवस्थाको माग पुरा भएको छ, एकता पुनस्थापित गरिएको छ, शान्ति कायम भएको छ, क्रुसद्वारा परमेश्वरसँगको सम्बन्ध पुनस्थापित गरिएको छ। सुप्रियहरू क्रिस्टमा परमेश्वर हाम्रो खातिर पर्नुभएको, हाम्रो खातिर हुनुहुन्छ। प्रियहरू केवल ख्रिस्ट मात्र स्वर्ग र पृथ्वीबीच र परमेश्वर र मानिसबीचको मध्यस्थकर्ता हुनुहुन्छ। केवल ख्रिस्ट मात्र, यसु ख्रिस्ट र उहाँलाई क्रुसमा टाँगेको कुरा बाहेक शान्ति अरू कतै पाइँदैन। यसु ख्रिस्ट र उहाँलाई क्रुसमा टाँगेको कुरामा बाहेक शान्ति अरू कहीँ छैन। तपाईँ यसु ख्रिस्टको चेला होइन भने यस बिहानी तपाईँ अझै पनि परमेश्वरसँग मिलापमा आउन बाँकी छ, तपाईँ अझै पनि परमेश्वरको क्रोधमुनि हुनुहुन्छ, तर यदि तपाईँले आफ्नो पाप पस्ताव यसुमा भरोसा गर्नुभयो भने तपाईँ पनि परमेश्वरसँग मिलापमा आउन सक्नुहुन्छ। पद 20 यो मिलापको दायराले यसको एक्सटेन्सनलाई तपाईँले विचार गर्नुहोस्। उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो, सबै थोकलाई ख्रिस्ट बचाउनलाई पर्याप्त हुनुहुन्छ। ख्रिस्टद्वारा परमेश्वरसँग मिलापमा आउने सबैलाई परमेश्वरले बचाउनुहुन्छ। सुप्रिय मुक्तिमा ख्रिस्टको सर्वोच्चताले हामीलाई आराधनातर्फ डोर्याउनुपर्छ, आराधनातर्फ। सो तपाईँ तपाईँको आराधनाको जीवन कस्तो छ? कि तपाईँको आराधना यसु ख्रिस्टको क्रुसको कार्यद्वारा अभिप्रेरित छ? तपाईँको आराधना के क्रुसले प्रेरित गरेको छ? सो ख्रिस्ट सर्वोच्च हुनुहुन्छ, ख्रिस्ट अनन्ततामा, ख्रिस्ट सृष्टिमा, चर्चमा र हाम्रो उद्धारमा सर्वोच्च हुनुहुन्छ, सर्वोच्च हुनुहुन्छ। यसको अर्थ यसु ख्रिस्ट अनन्तका परमेश्वर हुनुहुन्छ, यसु ख्रिस्ट सृष्टिकर्ता हुनुहुन्छ, यसु ख्रिस्ट चर्चको स्थापक शिर हुनुहुन्छ र यसु ख्रिस्ट हाम्रो मुक्तिदाता हुनुहुन्छ। सबै कुरामा ख्रिस्ट पहिलो हुनुहुन्छ। हाम्रो लागि प्रश्न भनेको तपाईँ मेरो जीवनमा के ख्रिस्ट पहिलो हुनुहुन्छ? तपाईँ मेरो जीवनमा के ख्रिस्ट पहिलो हुनुहुन्छ? तपाईँ मेरो प्रचारमा के ख्रिस्ट पहिलो हुनुहुन्छ? तपाईँ मेरो आराधनामा के ख्रिस्ट सर्वोच्च हुनुहुन्छ? तपाईँ मेरो काममा के ख्रिस्ट पहिलो हुनुहुन्छ? तपाईँ मेरो परिवारमा के ख्रिस्टले पहिलो स्थान पाउनुभएको छ? तपाईँ मेरो करियरमा के ख्रिस्ट प्रथम स्थानमा हुनुहुन्छ? तपाईँ मेरो जीवनमा के ख्रिस्ट पहिलो हुनुहुन्छ? परमेश्वरको वचनअनुसार ख्रिस्ट हाम्रो जीवनमा, हाम्रो करियरमा, हाम्रो काममा, हाम्रो परिवारमा, हाम्रो आराधना, प्रचारमा, विवाहमा ख्रिस्टले ख्रिस्ट पहिलो स्थानको निम्ति उहाँ योग्य हुनुहुन्छ। तपाईँको जीवनमा कुन कुराले पहिलो स्थान लिएको छ? सुप्रियहरू, यदि ख्रिस्टले सृष्टिमा पहिलो स्थान पाउनुहुन्छ भने, यदि ख्रिस्टले अनन्ततामा पहिलो स्थान पाउनुहुन्छ भने, यदि ख्रिस्टले चर्चमा र हाम्रो मुक्तिमा पहिलो स्थान पाउनुहुन्छ भने, ख्रिस्टले हाम्रो बाँकी जीवनमा पहिलो स्थान पाउनुपर्ने हुन्छ। कि तपाईँले ख्रिस्टलाई आफ्नो जीवनमा पहिलो स्थान दिनुहुँदैछ? आउनुहोस् हामी प्रार्थना गरौँ।